श्रीधर उपाध्यायको नमस्कार। कार्यक्रम हाम्रो बालबालिका हाम्रो भविष्य लिएर म उपस्थित भइसकेको छु। प्रविधिबाट साथी राजेन्द्र श्रेष्ठले सहयोग गरिरहनु भएको छ। यो कार्यक्रम सुने जितिन्छ विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत यहाँले अहिले सुनिरहनु भएको छ। यस कार्यक्रममा हामी विद्यालयमा हुने शिक्षण प्रक्रिया र विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने गर्छौ। आजको अङ्कमा विजय सामुदायिक शिक्षा सदनको परीक्षा प्रणालीका विषयमा सह प्रधानाध्यापक रेखा श्रेष्ठसँग गरिएको कुराकानी र बाल दिवसको अवसरमा विजय बाल क्लबले आयोजना गरेका कार्यक्रमका विषयमा क्लबका भाइ बहिनीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। शुरूआतमा सुनौ विजय सामुदायिक शिक्षा सदनको आफ्नै कुरा।
विजय सामुदायिक शिक्षा सदन विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एउटा सह शिक्षा प्रदान गर्ने अंग्रेजी माध्यमको विद्यालय हो। स्तरीय शिक्षा अनुशासन र ज्ञानको चौतारी विजय सामुदायिक शिक्षा सदनको स्थापना 2058 सालमा भएको थियो। न्यू चिल्ड्रेन होम इङ्ग्लिस माध्यमिक विद्यालय नाम भएको निजी विद्यालयलाई विक्रम सम्बत 2058 सालमा खरिद गरेर नयाँ र अलग धारका साथ गुणस्तरीय शिक्षा दिन शुरू गरिएको हो। स्थापनाकालदेखि नै यसले एउटा यस्तो शिक्षित समुदाय सृजना गर्न सफल भएको छ। यसका साथै विजय सामुदायिक शिक्षा सदनको एसएलसी र उच्च माध्यमिकको नतिजाहरूमा पनि नवलपरासी जिल्लामा एउटा स्थापित नाम बनाउँदै आएको छ। विद्यालयलाई शिक्षण प्रक्रियाको पक्षमा होस् या भौतिक संरचनाको पक्षमा बाल मैत्री बनाउन विद्यालय कटिबद्ध रहेको छ। विद्यालयका कक्षा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका कक्षा, कोठाहरू फराकिलो र प्रत्येक कोठामा उचित संख्यामा मात्रै विद्यार्थी राखिएको छ। कोठाहरूमा फर्निचर पनि पर्याप्त र आरामदायी रहेका छन्। नर्सरी कक्षा र प्ले नर्सरी कक्षाहरूमा जिम्मेवार अनुभवी र प्रशिक्षित शिक्षकहरू राखिएको छ। समुदायका सबैलाई उचित मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरिएको छ। कक्षा कोठामा शिक्षण कार्यमा शिक्षण सामग्रीहरूको यथोचित प्रयोग गरिएको छ। नेपाल सरकारको मातहतमा रहेको शिक्षा मन्त्रालयद्वारा निर्देशित सबै शैक्षिक नीति नियमहरूको अक्षरशः पालना गरिएको छ। केही विषयहरू अलिक कठिन मान्ने विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था गरिएको छ। विभिन्न कक्षामा छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। जस्तै लिटिल फन्ड सिस्टर, राधाकृष्ण फाउन्डेशन, चिल्ड्रेन अफ नेपाल जस्ता संस्थाको सहयोगमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयले आफै पनि धेरै पछाडि पारिएका समुदाय, गरीब, अपाङ्ग, अभिभावक विहीन, एचआईभी संक्रमित र द्वन्द पीड़ितहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। विद्यालय केही गहन जिम्मेवारीका साथ स्थापना गरिएको हुनाले यसका केही मननयोग्य उद्देश्यहरू रहेका छन्। पहिलो, व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने जसले विद्यार्थीहरूलाई स्वतन्त्र जीवनयापन गर्न चुनौतीहरूको सामना गर्न सक्षम बनाओस्। दोस्रो, विद्यार्थीहरूको क्षमतालाई उजागर गरी उनीहरूलाई नयाँ खोजमूलक सिपको विकास गर्न मद्दत गर्ने। तेस्रो, उच्च कोटिको नैतिक आदर्श र चरित्र भएको नागरिक उत्पादन गर्ने। चौथो, समाजमा पछाडि परेका समुदायहरूलाई शिक्षाको ज्योतिद्वारा राष्ट्रिय मूलधारमा ल्याउन मद्दत गर्ने। पाँचौं, विद्यार्थीहरूका देशभक्तिको भावना जागृत गरी उनीहरूलाई समाजको पौराणिक तथा सांस्कृतिक मूल्य मान्यता र राष्ट्रिय सम्पदाहरूको संरक्षण र सम्वर्धन गर्न प्रेरणा प्रदान गर्ने। छैठौं, राष्ट्रलाई आवश्यक पर्ने महत्वपूर्ण जनशक्ति जस्तै योजनाकार, कार्यकारिणी, शिक्षक, प्राविधिक, डाक्टर, इन्जिनियर आदिको उत्पादन गर्ने। विद्यालयले विद्यार्थी र विद्यालयको सुधारको लागि विभिन्न योजनाको साथमा पनि अघि बढ़िरहेको छ। आवश्यक उपकरणहरू सहित विज्ञान प्रयोगशालाको विस्तार गरिने र त्यसै गरी पुस्तकालयमा पनि दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरूका साथै अरू विभिन्न सन्दर्भ सामग्रीहरू राखिने। उच्च शिक्षा आरम्भ गर्न सम्भाव्यता अध्ययन गरिने र विद्यालयलाई तत्कालै उच्च माविमा विज्ञान संकायमा लैजाने। यस विद्यालयका विद्यार्थीहरूलाई विकासका अवधारणाहरूसँग व्यावहारिक रूपमा परिचित र प्रशिक्षित गराउने। सहकारी शिक्षाको प्रावधान तथा विस्तार गर्ने कार्यमा अगुवाको भूमिका निर्वाह गर्ने उद्देश्य लिएर विद्यालय अघि बढ़िरहेको छ। हाम्रा बालबालिका हाम्रो भविष्य नारा लिएर स्थापित यस विद्यालयमा विभिन्न पृष्ठभूमिमा विद्यार्थीहरू सँगै पढ्छन्, सँगै शिक्षण र सँगै आफ्नो व्यक्तित्व विकास गर्ने समान अवसर प्राप्त गरिरहेका छन्।
भर्खरै यहाँले सुन्नुभयो विजय सामुदायिक शिक्षा सदनको आफ्नै कुरा। अब यहाँलाई परीक्षाका विषयमा रहेर गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। विजय सामुदायिक शिक्षा सदनमा असोज 1 गतेबाट दोस्रो त्रैमासिक परीक्षा शुरू हुँदैछ। विद्यालयको परीक्षा प्रणाली कस्तो छ त यसै विषयमा हामीले विद्यालयकी सह प्रधानाध्यापक रेखा श्रेष्ठसँग कुराकानी गरेका छौं। कार्यक्रम हाम्रो बालबालिका हाम्रो भविष्यमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
हिजो आज यहाँको व्यस्तता
व्यस्तता त अब एज युजल स्कुलमै विद्यार्थीहरूको पठन पाठन स्कुलको कार्यक्रम यताउता यसैमा व्यस्त छु।
असोज एक गतेबाट परीक्षा पनि सुरु हुँदैछ, यसको पूर्व तयारी चाहिँ के कस्तो गरिरहनु भएको छ?
हजुर, असोज एक गतेबाट हाम्रो चाहिँ दोस्रो त्रैमासिक परीक्षा सुरु हुन गइरहेको छ। अब त्यसको पूर्व तयारी भनेको त्यही हो, अब क्वेसन पेपरहरू होइन बनाउने आदि इत्यादिहरू हो। खासमा चाहिँ मैले भन्नुपर्दा हाम्रो स्कुल चाहिँ एउटा नेस नवलपुर इङ्ग्लिस स्कुल सोसाइटी अन्तर्गत चाहिँ आबद्ध छ, जसमा चाहिँ गैँडाकोट स्कुलका भनौँ नवलपुर जिल्लाका केही विद्यालयहरू चाहिँ आबद्ध छ। र हाम्रो स्कुलमा चाहिँ धेरै विषयहरू स्कुल सब्जेक्ट बाहेक धेरै विषयका क्वेसनहरू चाहिँ उतैबाट आउने गर्छ। र अहिले पूर्व तयारीको क्रममा चाहिँ हामीले चाहिँ स्कुल सब्जेक्टको क्वेसनहरू तयारी गर्ने अनि विद्यार्थीहरूलाई चाहिँ स्कुलमा युनिट टेस्टहरू क्लास टेस्टहरू होइन ओरल एक्जामहरू आदि
इत्यादि
हाम्रो 9 गते सकिन्छ।
असोज 1 गतेदेखि 9 गतेसम्म दोस्रो त्रैमासिक परीक्षा
हुँदैछ।
परीक्षा प्रणाली चाहिँ कस्तो हुन्छ?
हाम्रो अब परीक्षा प्रणाली त अब त्यही नेपाल सरकारकै जस्तै हो होइन, बच्चाहरूले लेखेर मूल्याङ्कन बच्चाहरूको लेखाइको मूल्याङ्कन गर्ने हो। तर पनि त्योभन्दा अलिकति फरक चाहिँ हामीले के गर्छौँ भनेदेखि बच्चाहरूले चाहिँ त्यो 1.5 घन्टा जुन हाम्रो सेकेन्ड टर्म चाहिँ पाउने 2 घन्टाको इक्जाम हुन्छ, त्यो पाउने 2 घन्टाको इक्जाममा बच्चाले लेखेको मात्रै कुरालाई हामीले पूर्ण रूपले चाहिँ मूल्याङ्कन हामीले गर्दैनौँ। उनीहरूको चाहिँ कक्षा कार्यमा गर्ने उनीहरूको गतिविधिहरू होइन, उनीहरूले चाहिँ कक्षा कार्यमा उनीहरूको चाहिँ होमवर्क गराइदेखि लिएर क्लास वर्क अनि उनीहरू को चाहिँ लेखाई बोलाई सुनाई मात्रै नभएर गराई, जस्तै हामीले प्र्याक्टिकल वर्कहरू उनीहरूलाई बेला बखतमा हामीले दिन्छौँ।
कपी पेन्सिल टेस्ट भन्छ यसलाई होइन, यो कपी पेन्सिल टेस्ट जुन 3 घन्टा अथवा निश्चित समय अवधि छुट्याइएको हुन्छ, यो निश्चित अवधिमा कति मार्क बराबरको अथवा कति पूर्णाङ्कको इक्जाम हुनेछ?
यो सेकेन्ड टर्ममा चाहिँ हाम्रो चाहिँ 60 मार्कको हुन्छ,
60 नम्बरको चाहिँ परीक्षा हुनेछ। बाँकी 40 नम्बरको मूल्याङ्कन चाहिँ कसरी हुन्छ?
होइन, यस्तो हाम्रो चाहिँ फर्स्ट टर्म चाहिँ फुल मार्कै 50 हुन्छ, सेकेन्ड टर्म चाहिँ हाम्रो 60 मार्कको हुन्छ, अनि थर्ड टर्म चाहिँ 80 मार्कको हुन्छ भने फाइनल एक्जाम चाहिँ 100 मार्कको हुन्छ। हामीले त्यसरी एक्जाम लिने गरेका छौँ। अब त्यो 60 मार्कभित्र पनि हाम्रो चाहिँ जस्तै प्र्याक्टिकल विषयहरू छ भने होइन, जस्तै अहिले त अब नेपालीमा पनि प्र्याक्टिकल होइन केही कक्षाहरूमा, सम्पूर्ण कक्षामा नभएर केही कक्षामा इभन नेपालीमा पनि प्र्याक्टिकल आइसकेका छ होइन, अरू विषयमा त साइन्समा अब इङ्ग्लिसमा एचपी स्वास्थ्य शिक्षामा यिनीहरूमा त पहिलेदेखि नै प्र्याक्टिकल इक्जामहरू थियो। ती बाहेक अब जस्तै नेपाली अङ्ग्रेजी जस्ता विषयहरूमा चाहिँ हामीले चाहिँ पूर्ण 60 मार्कको लिखित इक्जाम मात्रै नभएर
जस्तो विद्यार्थी एकदमै राम्रो छ, यहाँहरूको कक्षागत गतिविधिमा पनि राम्रो गरिरहन्छ, होमवर्क राम्रो गरिरहन्छ, अनुशासित छ, राम्रोसँग पढिरहन्छ, तर जुन पेन्सिल कपी टेस्ट छ 3 घन्टा अथवा 1.5 घन्टा 2 घन्टाको यो अवधिमा चाहिँ उसले राम्रो गर्न सकेन कुनै कारणवश भने त्यो विद्यार्थी यहाँले चाहिँ जुन पास अङ्क राख्नु भएको हुन्छ अब त्यसलाई चाहिँ डिजर्भ गरेन भने त्यो विद्यार्थी फेल हुन्छ अवश्य पनि होइन, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन भयो त त्यसो भए?
होइन, यस्तो तपाईँको अब बच्चाले त्यो थ्योरीमा त पास चाहिँ उसले हुनै पर्यो होइन, प्लस प्र्याक्टिकलमा प्र्याक्टिकल मार्कले चाहिँ उसलाई चाहिँ अलिकति पर्सेन्ट ल्याउन सपोर्ट गर्छ। प्र्याक्टिकल पनि हामीले फेरि हचुवाको भरमा दिँदैनौँ, उनीहरूले अघि नै मैले भनिसकेँ होइन कक्षा कार्यको कक्षा कोठाको उनीहरूको चाहिँ विभिन्न क्रियाकलापहरू हेरेर जस्तै उनीहरूको चाहिँ लेखाइ बोलाइ होइन सुनाइ आदि गराइ पनि होइन, यी सम्पूर्ण कुरा हेरेर उनीहरूलाई चाहिँ प्र्याक्टिकल मार्क पनि हामीले दिइन्छ। उनीहरूले अब सैद्धान्तिक सैद्धान्तिक उसमा चाहिँ उनीहरूले चाहिँ मिनिमम पास मार्क त उसले ल्याउनै पर्यो।
जस्तो कतिपय विद्यालयहरूमा कस्तो किसिमको प्र्याक्टिस देखिन्छ भने प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, तृतीय तृतीय इक्जाम जुन हुन्छ अर्धवार्षिक परीक्षाहरू, त्यसको केही निश्चित नम्बर चाहिँ फाइनल टर्ममा गएर जोडिने, त्यस्तो हामी कहाँ त्यो किसिमको अभ्यास हो कि कस्तो छ?
त्यो त छ,
त्यो किसिमको अभ्यास पनि छ।
हरेक टर्मबाट चाहिँ हाम्रो चाहिँ 10% चाहिँ हाम्रो फाइनलमा जान्छ।
भनेपछि विद्यार्थीले म फाइनलमा गएर मात्र एकैचोटि राम्रो गर्छु भन्ने हिसाबले पढ्यो भने चाहिँ उसलाई चाहिँ केही न केही घाटा पुग्छ। सुरुवातदेखि नै परीक्षाहरू राम्रो गर्न जानुपर्छ।
उसले चाहिँ सुरुवातदेखि नै उसले चाहिँ राम्रो नम्बर ल्याउँदै जानुपर्ने हुन्छ। उसले अन्तिम परीक्षामा चाहिँ उसले राम्रो नम्बर ल्याए पनि यदि अरू 3 परीक्षामा चाहिँ उसले राम्रो गर्न सकेको छैन भने त्यसले चाहिँ असर चाहिँ गर्छ।
यो चाहिँ विद्यार्थीले बुझेको अवस्था छ?
छ, विद्यार्थी इभन
शैक्षिक स्तर अभिवृद्धिको लागि परीक्षामा विद्यार्थीको नतिजालाई अझ माथि लिएर जानको लागि के कस्तो योजना बनाइरहनु भएको छ अहिले तत्काल चाहिँ?
हामीले चाहिँ विद्यार्थीहरूको चाहिँ शैक्षिक स्तरलाई चाहिँ अपग्रेड गर्नको लागि, उकास्नको लागि चाहिँ हाम्रो विद्यालयले चाहिँ अब विभिन्न योजनाहरू लिइरहेको छ होइन। जस्तै अब तपाईँको चाहिँ क्लासरुममा मात्रै हामीले चाहिँ एउटा टिचरले चाहिँ लेक्चर मेथड युज गरेर उनीहरूलाई पढाउने मात्रै नभएर विद्यार्थीहरूले कसरी बुझ्छ त होइन, उनीहरूले चाहिँ तपाईँको भिजुअल देखाएर बुझ्छ कि उनीहरू आफैले गरे बुझ्छ कि अथवा उनीहरूलाई चाहिँ कतै फिल्ड भिजिट गराएर उनीहरूले चाहिँ बुझ्छन् कि भनेर यस्ता कुराहरू हामीले चाहिँ अप्लाई गर्ने गरेका छौँ। त्यति मात्रै नभएर हामीले चाहिँ बेला बखतमा गेस्ट टिचरहरू
जस्तो एज एक्जाम्पलको लागि फिल्ड भिजिटको कुराकानी गर्नुपर्छ।
हजुर, अब जस्तै मैले रिसेन्टली मेरै विषयको कुरा गर्ने हो भने मैले चाहिँ रिसेन्टली चाहिँ तपाईँको चाहिँ इन्भाइरोमेन्टल पल्युसन पढाउने बेलामा होइन जुन चाहिँ हाम्रो चाहिँ सहरबाट घरबाट निस्केका चाहिँ ढलहरू डाइरेक्ट हामीले नदी नालामा मिसाउन हुँदैन भन्ने कुरा चाहिँ उनीहरूलाई बुझाउने क्रममा र इभन सहरहरूमा त्यस्ता चाहिँ मिसाइँदैन, त्यसलाई चाहिँ हल्का केही प्रशोधित गरेर मात्रै त्यसलाई चाहिँ नदीमा मिसाइन्छ भनेर त्यो देखाउनको लागि चाहिँ मैले हाम्रो यहाँ नजिकै रहेको चाहिँ हाम्रो चितवन जिल्लाको नारायणी तिरमा चाहिँ एउटा चाहिँ नगरपालिका होइन सँग चाहिँ समन्वय गरेर त्यहाँ चाहिँ एउटा ट्रिटमेन्ट प्लान्ट छ होइन, मैले त्यहाँ लगेर विद्यार्थीहरूलाई चाहिँ त्यो ट्रिटमेन्ट प्लान्ट देखाएँ, उनीहरूले त्यहाँ स्टडी गराएँ। जस्तै त्यहाँ चाहिँ अब एउटा नारायणगढबाट निस्केका चाहिँ केही सलिड तथा लिक्विड वेस्टेजहरूलाई चाहिँ तपाईँको चाहिँ डाइरेक्ट नारायण नदीमा नमिसाएर एउटा चाहिँ प्लान्ट नर्कट प्लान्ट भन्दो रहेछ, त्यो नर्कट प्लान्ट थ्रु चाहिँ विभिन्न च्याम्बरबाट पास गराएर त्यसलाई चाहिँ केही लेस रिएक्टिभ गराएर ती ढलहरूलाई चाहिँ नारायणीमा मिसाएको त्यस्ता कुराहरू देखाइयो।
त्यसले जुन यहाँले फिल्ड भिजिटमा लगिसकेपछि उनीहरूमा चाहिँ फरक चाहिँ के पाउनु भयो, कस्तो किसिमको प्रतिक्रिया दिए विद्यार्थीहरूले?
एकदमै एकदमै उनीहरूमा चाहिँ एकदमै मैले फरक पाएँ, किनभने विद्यार्थीहरूले जुन त्यो कुरा मैले यदि क्लासमा पढाएको भए उनीहरूले चाहिँ एउटा सिम्पल सुन्थे होइन, सुन्थे, कतिले बुझ्थे कतिले बुझ्थिएन। तपाईँको चाहिँ मैले पढाउने बेलामा नर्कट प्लान्ट भन्ने कुरा गर्थेँ, जसलाई इङ्ग्लिसमा रिड प्लान्ट पनि भनिन्छ, मैले भनेको भरमा उनीहरूले सुन्थे, तर त्यहाँ गएपछि उनीहरूले प्रत्यक्ष त्यो रिड भने के हो त, रिड प्लान्ट भने के हो, नर्कट प्लान्ट भने के हो, कसरी चाहिँ सहरका चाहिँ ढलहरू चाहिँ प्रशोधित हुँदो रहेछ भन्ने कुराहरू उनीहरूले प्रत्यक्ष देखे होइन। अभियसली अब सुनेको भन्दा देखेको कुरा उनीहरूले चाहिँ सजिलरी बुझ्छन्।
जस्तो विगतमा पनि यस्तो फिल्ड भिजिट गराइरहनु भएको थियो, परीक्षामा पनि प्रभाव पार्दो रहेछ उनीहरूको लेखाइमा?
पार्छ, त्यो त एकदम अभियसली पार्छ, किनभने अब तपाईँको चाहिँ विद्यार्थीले मैले अघि पनि भने होइन तपाईँको चाहिँ क्लासमा सुनेर सुनेको भरमा चाहिँ उनीहरूले एन्सर लेख्नु र आफूले चाहिँ प्रत्यक्ष गएर फिल्ड भिजिट गरेपछि आफ्नो अनुभवले लेख्नु त पक्कै पनि फरक
हुन्छ। हजुर, रचनात्मक।
हजुर,
फिल्ड भिजिट क्लासमा जुन मेटेरियल्सहरूको सो गरेर त्यसका विभिन्न टुल्सहरूको युज गरेर क्लास कक्षा कोठाभित्र पढाउने सन्दर्भमा चाहिँ पर्याप्त मात्रामा छ यहाँहरूको विद्यालयमा?
हाम्रो विद्यालयमा पर्याप्त मात्रामा छ। हामी चाहिँ हाम्रो टिचर स्टाफ साथीहरू हामी कस्ता छौँ भने हामी स्कुलमा भएको टिचिङ मेटेरियलमा मात्रै हामी भर पर्दैनौँ, हामीले चाहिँ सकेसम्म सम्भव भएसम्म हामी आफैले पनि टिचिङ मेटेरियलहरू हामीले बनाउँछौँ।
यहाँले जुन किसिमको विद्यालय विद्यालयमा रहेर सहायक प्रधानाध्यापकको रूपमा काम गरिरहनु भएको छ। यो काम गरिरहँदा चुनौती चाहिँ अथवा समस्या चाहिँ के देख्नु भएको छ?
अब चुनौती समस्याहरू त आइरहन्छ होइन, किनभने अब मान्छेको जीवन भनेकै अब चुनौती समस्याले भरिपूर्ण हुन्छ। अब हामीले ती चुनौती समस्याहरूलाई चाहिँ अब कसरी चाहिँ त्योसँग डिल गर्ने भन्ने कुरा हामीमा भर पर्छ। अभियसली छ, स्कुलमा विभिन्न समस्याहरू छ, समस्या चुनौतीहरू आउँछ,
त्यसलाई पार गरेर हिँड्ने ल्याकत राख्नुपर्छ एउटा शिक्षकले भन्ने यहाँको मान्यता।
हजुर,
इक्जाम लगत्तै यहाँको दसैँ बिदा हुँदैछ, त्यस्तो दसैँ बिदामा विद्यार्थीले क्रिएटिभ बनाउनको निम्ति यहाँले चाहिँ त्यसलाई चाहिँ कसरी योजना बनाउँदै हुनुहुन्छ?
दसैँ बिदालाई चाहिँ हामीले विद्यार्थीहरूलाई खासै बिजी चाहिँ हामीले गराउँदैनौँ होइन, अब विभिन्न
बिजी होइन, मेरो मतलब क्रिएटिभ बनाउन सकिन्छ होला नि,
त्यही अब भन्न खोजेको क्रिएटिभ, जस्तै विभिन्न विद्यालयहरूले लेख्ने होमवर्क आदि इत्यादि दिएर
हिसाबले चाहिँ धेरै होमवर्क दिनुहुन्छ, त्यसले बिजी बनाउँछ। तर क्रिएटिभ बनाउने सवालमा दसैँ कसरी मनायो भनेर तिमीले कुनै एउटा एसे त्यसले अलिकति विद्यार्थीले क्रिएटिभ बनाउने सवालमा चाहिँ के कस्तो योजना बनाउँछ?
हजुर, हामीले अहिलेसम्म चाहिँ विद्यार्थीहरूलाई यो दसैँको बिदामा हामीले विद्यार्थीहरूलाई लेख्ने होमवर्क चाहिँ दिँदैनौँ, उनीहरूलाई चाहिँ अलिकति क्रिएटिभ टाइपको जस्तै चाहिँ जस्तै तिहार आउँदैछ होइन, तिहारको लागि चाहिँ ग्रिटिङ कार्डहरू बनाउने होइन, अनि त्यस्तै अब दियोहरू माटोको माटोको दियोहरू बनाएर लिएर आउने, अनि उनीहरूलाई चाहिँ त्यो दियो मात्रै बनाएर भने त्यसलाई चाहिँ अलिकति डेकोरेट गरेर बनाउने र त्यो पनि एज अ कम्पिटिसनको रूपमा हामीले त्यसरी होमवर्क दिन्छौँ र उनीहरूले चाहिँ स्कुल खुल्या दिन लिएर आउँछ र त्यसलाई चाहिँ हामीले चुज गरेर एकदम बेस्ट अमङ द बेस्टलाई चाहिँ हामीले प्राइज दिने गरेका छौँ। हामीले अरू विद्यालय जस्तो बच्चाहरूलाई चाहिँ दसैँ बिदा पनि इन्जोय गर्न नदिएर लेख्ने होमवर्क चाहिँ हामीले दिने गरेका।
हुन्छ, समय दिनुभयो यहाँलाई, धेरै धेरै धन्यवाद छ।
हस् त, विजय एफएमलाई पनि मलाई बोलाइदिनु भयो, मेरो दुई चार शब्द राखिदिने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र दसैँ आउन अलि समय भए पनि आउँदै गरेको 2074 सालको विजय दशमीको शुभकामना, जसले चाहिँ हाम्रो प्रोग्राम सुनिराख्नु भएको छ सम्पूर्ण श्रोताहरूलाई चाहिँ विजय सामुदायिक शिक्षा सदन परिवार तथा मेरो व्यक्तिगत
भर्खरै यहाँले सुन्नुभयो विजय सामुदायिक शिक्षा सदनको परीक्षा प्रणालीका विषयमा विद्यालयकी सह प्रधानाध्यापक रेखा श्रेष्ठसँग गरिएको कुराकानी। उहाँसँगको कुराकानीपछि अब विद्यार्थीको पनि कुरा सुनौ। भदौ 29 गते बाल दिवस परेको छ। बाल दिवसका दिन उनीहरूले यस वर्ष के कस्ता कार्यक्रमको तयारी गरेका छन्, उनीहरूको पूर्व तयारी बुझ्न हाम्रो साथी पवित्र पराजुली विद्यालय पुग्नु भएको छ।
नमस्ते।
नमस्ते।
हजुरको नाम?
मेरो नाम स्नेहा विश्वकर्मा।
कति क्लासमा पढ्नुहुन्छ?
म 8 क्लासमा।
8 क्लासमा। हजुरहरूको स्कुलमा क्लब, बाल क्लब पनि छ?
हजुर।
के हो क्लबको नाम?
विजय बाल क्लब।
विजय बाल क्लब, त्यसको हजुर?
म विजय बाल क्लबको अध्यक्ष।
बाल क्लबको अध्यक्ष हुनुहुन्छ। क्लबको अध्यक्ष भइसकेपछि चाहिँ जति पनि बाल दिवसहरू हुन्छन् त्यसमा कस्ता कस्ता कार्यक्रमहरू गर्दै आउनु भएको छ?
हामीले बाल क्लब हालै नै गठन गरेको, 2 वर्षमा प्रवेश गरिरहेका छौँ र पोहोरको बाल दिवसमा चाहिँ हामीले फुड फेस्टिभल, नाचगान प्रतियोगिता, खेलकुद अनि सम्मान गर्ने जस्तै कार्यक्रमहरू गरेका थियौँ।
अहिले चाहिँ के गर्ने सोच्नुहुन्छ?
अहिले चाहिँ हाम्रो इक्जाम सेकेन्ड टर्मिनल नजिकै आइरहेको छ, जुन 1 गते परेको छ, त्यसैले हामीले नाचगान जस्तो कार्यक्रम गरेर पढाइ डिस्टर्ब हुने भएकाले हामीले चाहिँ स्ट्रिट चिल्ड्रेन, सडक बालबालिकाहरूको लागि चाहिँ खाजा खुवाउने तथा उनीहरूलाई स्टेसनरी सामान दिने र खेलकुदको लागि सामान पनि प्रदान गर्ने।
बालबालिकाको लागि, सडक बालबालिकाको लागि बाल क्लबको तर्फबाट
हजुर,
यसको लागि पैसा चाहिँ कहाँबाट जुटाउनुहुन्छ?
यसको लागि चाहिँ हामी पुरै विजय सामुदायिक शिक्षा सदनको परिवारहरूले थोरै थोरै आफ्नो चाहेको डोनेसन हामीले र शिक्षकहरूले सबैले सहयोग गरेर चाहिँ उहाँलाई दिने।
कस्ता कस्ता सामग्री दिँदै हुनुहुन्छ?
हामीले खेलकुद सामग्री अनि त्यसपछि स्टेसनरी र उहाँहरूलाई खाजा पनि खुवाउने छौँ।
अनि यो सडक बालबालिकाले सहयोग गर्नुपर्छ, उनीहरूको लागि हामीले केही गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी आयो?
हामी त बोर्डिङमा पढिरहेका छौँ, हामीसित आमा बुबा हुनुहुन्छ, हामीले चाहेको सामान सबै पाएका छौँ, तर उहाँहरूको त आमा बुबा पनि हुनुहुन्न होला कतिपयको त, र उहाँहरूले खाना लाउनु राम्ररी पाउनु भएको छैन। हामीले मात्रै पाएर भएन, हामीले उहाँहरूलाई पनि हामी जस्तै बालबालिकालाई खुसी दिलाऊ भनेर चाहिँ यो डिसाइड गरेका हौँ।
अनि तपाईँहरूले बालबालिकाले सहयोग, सडक बालबालिकाले सहयोग गर्ने भन्नुभयो, उनीहरूको लागि तपाईँ सडकमै गएर बालबालिका सहयोग गर्नुहुन्छ या उनीहरू कुनै सङ्घ संस्थामा छन् र त्यस संस्थामा गएर तपाईँहरू सहयोग गर्दै हुनुहुन्छ?
हामी सडक सडकमा त जाँदैनौँ, हामी चाहिँ एउटा संस्थाको नाम रहेको छ पुलिस पब्लिक क्याम्पेन फर चिल्ड्रेन नेपाल, अर्थात् नेपालीमा भन्नुपर्दा बालबालिकाहरूको लागि प्रहरी नागरिक अभियान नेपाल जसलाई सर्ट फर्ममा पिटुसिटु भन्ने गरिन्छ। यो चाहिँ भरतपुरमा रहेको छ र हामीले त्यहीँ गएर सहयोग गर्ने भनेको, यो चाहिँ चितवनमा रहेको छ र हामी त्यहीँ गएर सहयोग गर्ने भनेका छौँ।
उहाँहरूले सहयोग गर्नुपर्छ या सडक बालबालिकालाई मात्रै होइन सबैलाई माया गर्नुपर्छ, आदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ भनेर तपाईँहरू कक्षामा पढिरहँदा चाहिँ शिक्षकहरूले कतिको सिकाउनुहुन्छ, कतिको ज्ञान पाउनुहुन्छ?
हामीले सबै किताबी ज्ञान मात्र होइन, उहाँहरूले हामीलाई आदर्श अनि त्यसपछि कल्चरहरूको बारेमा बानी व्यवहार आचरणहरू सबै सिकाउनुहुन्छ र हामीलाई पनि यो भनिराख्नुहुन्छ उहाँहरूले। हामी जस्तो बालबालिका सबै हुँदैनन्, सबैलाई सुख पाएका हुँदैनन्, तपाईँहरू भाग्यमानी हुनुहुन्छ र तपाईँ भाग्यमानी भएको हुँदा तपाईँले नपाएका बालबालिकालाई पनि हेल्प गर्नुहुन्छ भनेर क्लासमा सिकाउनुहुन्छ टिचर।
कसैले कपी, कसैले पेन्सिल, त कसैले पैसा नै दिनुहुँदो रहेछ। यो कपी अनि पेन्सिल उनीहरूलाई किन दिने सोचायो?
उहाँहरूले पढ्न लेख्न पाउनुहुन्छ भनेर उहाँहरूले राम्रो कपीहरू पाउनुभयो होइन, कपीहरू देखि उहाँहरूलाई पढ्ने हौसला पनि त आउँछ नि, त्यही भएर चाहिँ हामीले कपीहरू पनि दिने व्यवस्था।
सानो उमेरमा पनि यति राम्रो सोच, यति माथिको सोच छ तपाईँहरूको, के लाग्छ यो वर्ष मात्रै हामीले यस्तो कार्यक्रम गर्छौँ या अब आउने वर्ष पनि यस्तै यस्तै कार्यक्रम गर्दै जाने भन्ने कुनै सोच छ?
अहिले त म यो पोस्टमा छु, हामी यो पोस्टमा छौँ, हामी माथिल्लो क्लासमा गएपछि चाहिँ हामीले हस्तान्तरण गर्नेछौँ र उहाँहरूले पनि टिचरहरूको सल्लाह अनुसार चाहिँ यस्तै कार्यक्रमहरू गर्दै जानुहुनेछ, हामीले भन्दा पनि अझै राम्रो कार्यक्रम गर्नुहुन्छ भन्ने चाहिँ आशा।
हस्तान्तरण गर्नेछौँ भन्नाले वर्ष वर्षमा अध्यक्ष चेन्ज हुनुहुन्छ?
हजुर, 2 वर्षको कार्यकाल हो र अब यस वर्षपछि चाहिँ यो कार्यकाल सकिन्छ सबैको।
धेरै धेरै धन्यवाद कुराकानीका लागि।
थ्याङ्क यू।
नमस्ते। नमस्ते। हजुरको नाम?
मेरो नाम रितु श्रेष्ठ।
कति क्लासमा पढ्नुहुन्छ?
म कक्षा 9 पढ्छु। म बाल क्लबमा सचिवको पोस्टमा छु।
सचिव हुनुहुन्छ। तपाईँहरूले अहिलेको बाल दिवसको अवसर पारेर एउटा सडक बाल बालिकालाई सहयोग गर्ने सोच गराउँदै हुनुहुन्छ, कस्ता कस्ता सामग्री सहयोग गर्दै हुनुहुन्छ?
अब हामीले सडक बाल बालिकाको कुरा आइसकेपछि मिटिङमा सडक बाल बालिकालाई बाल दिवसको अवसर पारेर केही हेल्प गर्ने कुरा आइसकेपछि हाम्रो पहिलो सोच चाहिँ उनीहरूको शिक्षातिर गयो। अब हामीले जीवनको मूल आधार छ नि, जीवनको जिउने आधार भनेकै शिक्षा हो, त्यसैले शिक्षा एडुकेसनलाई बढी फोकस गरेर हामीले एडुकेसनल मटेरियल तर्फ फोकस गर्यौँ र त्यसका लागि हामीले आफ्नो साथीहरूसित मिलेर सबै विद्यार्थीहरूलाई चाहिँ एजुकेसनको मटेरियल कपी किताब वा पेन्सिल पेन यिनीहरू डोनेसन गर भनेर इन्करेज गऱ्यौँ। अनि त्यसपछि उनीहरूलाई त्यो एजुकेसन मात्र नभएर बाहिरी खेलकुदको सामानहरू जुन फुटबल क्रिकेट बलहरू यस्ता डिफ्रेन्ट गेम्सको सामान पनि दिने कुराहरू गऱ्यौँ र यति मात्र नभएर उनीहरूलाई स्टेसनरी यो गेम्सहरूको कुरा मात्र नभएर हामीले उनीहरूलाई स्कुल लैजानको लागि खाजाको व्यवस्था पनि गरेका छौँ।
सहयोग गर्दाखेरि चाहिँ एक दिनको लागि खाजा अनि शैक्षिक सामग्री र खेलकुद सामग्री पनि दिँदै हुनुहुन्छ, यसको लागि कति खर्च लाग्ने अनुमान गर्नुपर्छ?
लगभग 5,000-7,000 खर्च हुने जस्तो लाग्छ।
अनि यो सहयोग चाहिँ पाउनुहुन्छ, उठ्छ जस्तो लाग्छ?
अवश्य नै, हाम्रो साथीहरू टिचर सबै मिलेर जुन एकदम कोअपरेट भएर जुन काम गरेका छौँ यो अनुसारले बुझ्दाखेरि वा सिमिट गर्दाखेरि अभियसली उठ्छ नै। अब हामीले भन्ने गरिन्छ नि, एक थुकी सुकी सय थुकी नदी, यसरी नै हामीले विद्यालयमा सबैलाई इन्करेज गरेर सडक बालबालिकाको अहिलेको अवस्था उनीहरूलाई हाम्रो जस्तै अधिकार दिलाउनको लागि हामीले के गर्न सकिन्छ, हामी जस्तो अहिलेको कन्सियस पार्ट अफ द सोसाइटी यस्तो भएर हामीले के गर्न सकिन्छ, यस्तो मोटिभेसन दिएर उनीहरूलाई मोटिभेट गरेर उनीहरूले सक्दो अमाउन्ट कलेक्सन गरी अब उठाएका छौँ।
नमस्ते।
नमस्ते।
हजुरको नाम?
मेरो नाम अमृत पौडेल।
कति क्लासमा पढ्नुहुन्छ?
म कक्षा 9 पढ्छु।
बाल क्लबको चाहिँ हजुर के?
उपाध्यक्ष।
उपाध्यक्ष। अनि अहिलेको बाल दिवसको अवसर पारेर चाहिँ हजुरहरूले के कार्यक्रम गर्दै हुनुहुन्छ अरे?
सडक बाल बालिकाहरूलाई एक दिनको लागि खाजा र साथसाथै उनीहरूको लागि चाहिँ शैक्षिक तथा अरू स्टेसनरी सामानहरू चाहिँ प्रदान गर्दैछ।
यो सडक बाल बालिकाले नै सहयोग गर्ने कार्यक्रम चाहिँ किन राख्नुभयो?
पक्कै पनि अहिले चाहिँ हामीले देख्न सक्छौँ सडक बाल बालिकाहरूको हालत चाहिँ निकै पिछडिएका छन्, उनीहरू चाहिँ एउटा पिछडिएको वर्गकै रूपमा पनि लिन सकिन्छ, उनीहरूको चाहिँ कतिपय अभिभावक पनि हुनुहुन्न, त्यसैले चाहिँ हामीले चाहिँ सडक बाल बालिकालाई त्यस्तो कार्यक्रम गऱ्यौँ भने पक्कै पनि उनीहरूको मनमा के लाग्छ भने हामी पनि त यो कुनै समाजको लागि केही महत्त्वपूर्ण रहेछौँ, उहाँहरूले हामीलाई सहयोग गर्नुभयो र हाम्रो यसरी सहयोग गर्दै गर्दा चाहिँ अरूहरूले पनि यसरी देख्दाखेरि पक्कै पनि उहाँहरूको मनमा पनि यस्तो सहयोग गर्न पाए जस्तो हुन्छ, त्यसैले हामीले चाहिँ सडक बाल बालिकाहरूलाई नै अहिले प्राथमिकता दिएर यस्तो कार्यक्रम।
हजुरको भदौ 29 गते परेको बाल दिवसका दिन विजय बाल क्लबले आयोजना गरेको कार्यक्रमका विषयमा विद्यार्थीले दिएको जानकारी पछि अब कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना टिप्नुहोस् vijayfm101.6@gmail.com vijayfm101.6@gmail.com। आजको अङ्कबाट प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई धन्यवाद। म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।